नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस आज देश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। उहाँको निधन भएको 46 वर्ष पूरा भएको छ। नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्ने कार्यमा उहाँको महत्वपूर्ण योगदान रहेको छ। मूल रूपमा राणा शासनको अन्त्यका सन्दर्भमा उहाँहरू नेपालमा कम्युनिष्ट शक्ति मार्फत परिवर्तन ल्याउन सकिने धारणा राखेर राजनीतिमा लाग्नु भएको थियो। उहाँले नेकपा स्थापना गर्दा सामन्ती एकतन्त्रीय शासनको अन्त्य गर्ने, वैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता स्वाधीनता हासिल गर्ने, बालिग मताधिकार कायम गर्ने, संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता र प्रजातन्त्र संरक्षण गर्ने, मजदूर किसान श्रमजीवी जनताको हितलाई प्राथमिकता दिने लगायतका एजेण्डा पार्टीको घोषणापत्रमा स्थापित गराउनु भएको थियो। 2035 साल साउन 7 गते भारतको नयाँ दिल्ली स्थित अल इण्डिया मेडिकल इन्स्टिच्यूटमा उपचारका क्रममा उहाँको निधन भएको थियो। मुलुकको जेठो शक्ति नेपाली कांग्रेससँग सहकार्य गरेर जनअधिकार प्राप्त गर्नुपर्छ भन्ने पुष्पलालको दृष्टिकोण तत्कालीन समयमा कम्युनिष्ट माझ निकै आलोच्य बनेको थियो। उहाँलाई गद्दारसम्मको घोषणा गर्ने काम पनि भएको थियो। आजको अन्तर्संवादमा हामी पुष्पलाल स्मृतिका सन्दर्भमा पुष्पलालको व्यक्तित्व र योगदानबारे चर्चा गर्नेछौं। वामपन्थी नेता हिरणीलाल श्रेष्ठ हामीसँग कुराकानीमा हुनुहुन्छ। हजुर श्रेष्ठज्यू,
नमस्कार,
स्वागत छ यहाँलाई।
धन्यवाद।
हजुर, अब पुष्पलालको भौतिक शरीर हामीबाट विदा भएको 46 वर्ष भइसकेको छ। यद्यपि उहाँको योगदानको बारेमा नेपालमा अझै पनि निकै महत्वपूर्ण सन्दर्भहरू उहाँले नेपालको राजनीतिमा नेपालको समाजमा गर्नुभएको योगदानको स्मरण गर्ने गरिन्छ र मूल रूपमा दुईवटा शक्तिहरू राजनीतिक शक्तिहरू प्रजातन्त्रलाई चाहिँ आस्था राख्ने नेपाली कांग्रेस र वामपन्थलाई आस्था राख्ने तत्कालीन कम्युनिष्टहरू मिलेर जानुपर्छ भन्ने दृष्टिकोण करिब करिब पछिल्लो समय भनौँ न 62-63 आन्दोलनपछि हालसम्म नै कायमै छ र अहिले भर्खरै मात्र पनि ठूला दुई पार्टी नेपाली कांग्रेस र नेकपा एमाले जसले फरक फरक दृष्टिकोण राख्दछन्। मूल रूपमा पुष्पलालको भनाई मान्ने हो भने तत्कालीन दुईवटा शक्ति जोसँग सहकार्य गरेर मात्रै मुलुकको विकास हुन्छ भनेर उहाँले भन्नुभएको थियो। त्यो शक्तिहरू अहिले सत्तामा छन्। आजको दिनमा उहाँको योगदानको स्मरण गरिरहँदाखेरि मूल रूपमा उहाँलाई कसरी सम्झिन सक्छौ हामी?
संयुक्त जनआन्दोलनका यो सिद्धान्तकार र त्यसलाई व्यवहारमा उतार्नको लागि अगाडि बढेको व्यक्तित्व हो र जस उहाँकै विचारलाई एप्लाई गर्दा खास गरिकन गणेशमान सिंहले वामसँग पनि संयुक्त मोर्चा बनाउने भन्ने गरेर पञ्चायत फाल्नु सफल भयो। यसैले उहाँको विचारलाई एउटा महत्त्वपूर्ण मानिन्छ। उहाँले एकचोटि मलाई बनारसको गल्लीमा क्लास लिँदाखेरि भन्नुभएको छ, दुईवटा खुट्टा छ, एउटा खुट्टाले जमिन सर्ट लिएर शत्रुलाई हान्यौँ भने चाहिँ त्यो शत्रुलाई ढाल्न सकिन्छ, दुइटै खुट्टाले दुइटा शत्रुलाई एकैचोटि हान्छु भन्यो भने आफै ज्यान खान्छ। यसैले संयुक्त मोर्चा एक समयमा एउटा चाहिँ बाधक हुन्छ समाजमा, त्यसको विरुद्ध मोर्चाबन्दी गर्नुपर्छ भन्ने उहाँको वैज्ञानिक तर्क थियो, त्यो म अहिले पनि सम्झिन्छु र उहाँको सान्दर्भिकता अहिले पनि छ कि किन भन्दाखेरि अधुरो कामहरू अझ पनि छ। अब यो लोकतन्त्रलाई सुदृढीकरण गर्ने कुरा, समृद्धिका लागि राजनीतिलाई अगाडि बढाउने कुरामा उहाँको विचार प्रेरणादायी छ। वास्तवमा उहाँले 5 संस्थापक सदस्यहरू भएर स्थापना गरेको कम्युनिस्ट पार्टी अहिले यति झाङ्गिएर गएको छ कि यो एउटा महत्त्वपूर्ण शक्तिको रूपमा नै रहेको छ। र उहाँ वास्तवमा मदर बर्ड भन्छ नि, चल्ला माउ जो हो, उहाँ चल्ला धेरै जन्म आएर जानुभयो र उहाँ भङ्गेरी उहाँमा जन्मनु भएको रामेछापको भङ्गेरीमा गङ्गालाल जेठो दाजु हो, उहाँ माइला हो, यसैले हामी सबैले माइललाई भन्छौँ र चाहिँ गङ्गालाललाई चित्तामा राख्दाखेरि प्रमिस गर्नुभएको थियो उहाँ त्यहाँ कि म तिम्रो अधुरो सपना पुरा गर्छौ भनेर। यसैले एउटा चाहिँ एउटै फेमिलीमा दोस्रो ठुलो व्यक्तित्व हो गङ्गालाल पछिको पुष्पलाल, जसले त्यो बेलाका राणाशाहीका विरुद्ध, त्यो बेलाका तानाशाही पञ्चायत व्यवस्थाका विरुद्ध, र पछि यो सबै प्रकारका निरङ्कुशताको विरुद्धमा अनवरत सङ्घर्ष गर्नुभयो। त्यसैले उहाँ कम्प्रोमाइज नगर्ने शक्ति हो। त्यसको मतलब काङ्ग्रेसको पुच्छर पनि होइन। 2007 सालमा दिल्ली सम्झौता अनुसार राणा काङ्ग्रेसको संयुक्त सरकार बन्दाखेरि दिल्ली सम्झौता हो भनेर विरोध पनि गर्नुभएको छ, सङ्घर्ष पनि गर्नुभएको छ। त्यसैले देशको अग्रगमनको लागि सम्झौता गर्ने, प्रतिगमनकारी काम कतैबाट भयो भने त्यसको विरोध गर्ने, त्यो दृष्टिकोण राख्ने थिङ्कर विचारक र स्ट्राटेजिस्ट, रणनीति तय गर्न सक्ने, उपयुक्त समयमा उपयुक्त कार्यनीति अप्नाएर अगाडि बढ्न सक्ने राजनैतिक शीर्ष व्यक्तित्व मध्येको पुष्पलाल हो।
हजुर, जस्तो अब प्रारम्भिक दिनहरूको अलिकति चर्चा गरौँ। यहाँले उहाँका केही सन्दर्भहरू पनि उल्लेख गर्नुभयो, पारिवारिक पृष्ठभूमिको सन्दर्भ, उहाँको जन्म, यी यावत कुराहरू पनि यहाँले अलिकति उल्लेख गर्नुभयो। मूल रूपमा जतिखेर राणाशाही थियो, भनौँ न एकतन्त्रीय शासन थियो, जनताको अधिकारहरू थिएन, राजनीतिक अधिकार, शिक्षाको अधिकार, यी यावत अधिकारहरू थिएनन्। केही मुठीभरका मानिसहरूले चाहिँ शिक्षा हासिल गर्ने अवस्था भए पनि आम तहसम्म त्यो पुगेको थिएन। त्यतिखेर एउटा राणा फाल्ने त एउटा अभियानै थियो। ठूलो संख्याका मानिसहरू भारत पढ्न गएका या अन्यत्र कहीँ न कहीँबाट राजनीतिक चेतना भएका मानिसहरू, तर राजनीतिक विचार नै प्रदान गर्ने, भनौँ न यो चाहिँ यो प्रजातान्त्रिक विचार हो, यो वामपन्थी विचार हो, यो कम्युनिष्ट हो, हामी कम्युनिष्ट पार्टी स्थापना गर्नुपर्छ, यसरी अगाडि बढ्नुपर्छ, त्यो कुराहरू चाहिँ आजको सन्दर्भमा त्यो कसरी उत्खनन भयो होला, कसरी उहाँहरूको विचारमा आयो होला, कसरी त्यो विचार यहाँले भने जस्तो सातजनामा उहाँले प्रभावित गर्नुभयो होला अथवा उहाँहरूका बीचमा प्रभावित भयो होला, त्यो क्रमशः कसरी अघि बढ्दै गयो होला?
त्यो अगाडि बढेको चाहिँ उहाँ यो विचार पनि तयार गर्ने, त्यसको कार्यान्वयन पनि गर्ने, र यो यो अनेक प्रतिरोध गर्नु आउँदाखेरि सङ्घर्ष गर्नु पर्दा दृढ रूपले अगाडि बढ्ने, त्यो एउटा उहाँको यो तीन सहको सिद्धान्त, समर्थन गरेर सिद्धान्तलाई अप्नाऊ र चाहिँ यो सम्झौता नगरिकन अगाडि गर जाऊ, सङ्घर्ष गर भन्ने चाहिँ सिद्धान्तहरू यस्ता चाहिँ उहाँको फेरि यो मातृसत्तात्मक समाजदेखि लिएर यो नेपालको समाजको भौतिक द्वन्दात्मक भौतिकवादी विश्लेषण गर्ने उहाँ पहिलो अगुवा, अझ वज्रयोगिनीका सन्तानले यो पानीको निकास खोलेर बस्ती बसालेको हो साँखोमा, त्यो त्यो बेलाको आगो कहिले ननिभ्ने बत्ती अझै पनि छ। यसैले त्यो अझिमा भनेको मातृसत्तात्मक समाजका प्रतीक हो वज्रयोगिनी लगायत भन्ने त्यस्तो व्याख्या पनि गर्नुहुन्थ्यो, र उहाँले को यो यसैले संस्कृति जन्य नेपालको विशेषतालाई लिएर अगाडि बढ्नुपर्छ भन्ने विचार पनि राख्नुहुन्थ्यो उहाँले फरेन पोलिसीमा पनि साम्राज्यवादको विरोधमा अगाडि बढ्नुपर्ने, प्रभुत्ववादी दृष्टिकोण हामीलाई छिटो मिठो गर्न सक्नु देशहरूको विरुद्धमा पनि सङ्घर्ष गर्नुपर्ने विचार राख्थ्यो, र वास्तवमा भन्ने हो भने नेपालको परराष्ट्र नीतिमा साम्राज्यवादको विरुद्ध राष्ट्रिय स्वाधीनताको विचारलाई र पञ्चशील र असंलग्नतालाई प्रवर्धन गर्ने काम पनि उहाँको रचनाहरूबाट देखिन्छ, र उहाँले कम्युनिस्ट घोषणा पत्रको नेपालीमा अनुवाद गर्दा देखेको भूमिकामा नै प्रष्ट रूपले दिशाबोध गराएको छ, र वास्तवमा नेपालमा कम्युनिस्ट साहित्यको पहिलो अनुवादक नेपालमा यो यो वर्ग विश्लेषण गरिकन नेपालको समाजको वर्ग विश्लेषण गरिकन कसरी अग्रगमन जाने वर्गीय राजनीतिलाई अगाडि बढाएर भन्ने कुरामा पनि उहाँ प्रष्ट विचार राख्ने व्यक्तित्व हुनुहुन्थ्यो, र वास्तवमा उहाँले स्वदेशमा पनि काम गर्नुभयो, निर्वासनमा बसेर पनि काम गर्नुभयो। उहाँको मृत्यु अघि तपाईँले भन्नुभयो दिल्लीमा भयो, उहाँको लास पनि ल्याउन दिएनौँ। पछि खरानी बोकेर आएर यहाँ चाहिँ हामीले काठमाडौँमा ठुलो त्यो सभा लिएर सेलाएका थियौँ। त्यो यसैले उहाँ को लाससँग पनि त्यो बेलाको तानासाहीहरू तर्सेका थिए।
हजुर, अब आजको सन्दर्भमा फेरि पनि अलिकति फर्कन चाहे, आजको सन्दर्भमा मैले अघि केही पृष्ठभूमिमा भने कि अब 46 सालदेखि त भनौँ न वाम र प्रजातान्त्रिक शक्तिहरू एक नै भए, तत्कालीन संयुक्त जनआन्दोलनको सन्दर्भ यहाँले उल्लेख गर्नुभयो कि त्यसको कहीँ न कहीँ सिद्धान्तकार उहाँ हो भनेर। अब आज यदि हेर्ने हो भने 46 भन्दा पछाडि र 62-63 पछाडि त अब करिब करिब अब यो सरकारको संरचना संविधान यी यावत कारणले पनि कम्युनिष्ट र काँग्रेसहरूको बीचको एकता सत्ता सहकार्यमा पनि छ र अहिले नै अब ठूलो कम्युनिष्ट पार्टी एमाले र काँग्रेस बीचमा सहकार्य पनि भएको छ। के पुष्पलालको अब सपना अथवा पुष्पलालले विगतदेखि भन्दै आएको काँग्रेससँगको सहकार्य गरेर जनअधिकार प्राप्त गर्नुपर्छ, हामी चाहिँ अन्तर्राष्ट्रिय स्तरमा पनि यहाँले अलिकति कूटनीतिक सन्दर्भ पनि उल्लेख गर्नुभएको थियो कि कहीँ न कहीँ हामी चेपुवामा छौं, त्यसकारण यो राष्ट्रिय शक्तिहरू मिल्नुपर्छ र राष्ट्रिय शक्तिहरूका बीच पनि जनपक्षीय शक्तिहरू भन्नुहुन्थ्यो उहाँ, जनपक्षीय शक्तिहरू मिल्नुपर्छ। अब के अब हामी विकासको बाटोमा जान सक्छौ? उहाँको कहीँ न कहीँ उहाँको विचार अब अहिले कार्यान्वयनमा आउने क्रममा छ,
केही मात्रामा छ। खास गरिकन चाहिँ के छ भन्दाखेरि संविधान अहिले संशोधन नगरिकन भएन, किनकि त्यसमा देखिएका कमजोरीहरू सुधार्नुपर्छ भन्ने एजेन्डा, त्यो एजेन्डा पुरा गर्नलाई त ठुला दुई शक्ति नै मिल्नुपर्ने अवस्था आयो। यसैले यो सामयिक संशोधन गरिकन संविधानलाई परिमार्जन गर्ने दायित्व जुन नयाँ परिभाषित भएको छ त्यो दायित्व पुरा गर्नको लागि त्यहाँ अहिले पनि फेरि त्यो संयुक्त मोर्चा संयुक्त सहयोग गठबन्धनको आवश्यकता त्यसको औचित्य त्यसबाट पनि साबित गरेकै छ। तपाईँको प्रश्नको इङ्गित गर्न खोजेको पनि कुरा त्यो त्यही हो र चाहिँ यसैले अहिले पनि यो कजको लागि एकता उहाँले कज देखाउने हो, कज चाहिँ अहिले चाहिँ संविधानमा सामयिक संशोधन गर्ने र अधुरो कुराहरूलाई यसमा चाहिँ थप्ने र केही अब्स्टाकल छ भने त्यसलाई हटाउने अवरोधहरू छ भने यो दृष्टिकोणले जुन अहिले यो संयुक्त मोर्चा नि भन्नुहोस् सहकार्य गर्ने दुईटा ठुला दलको बिचमा र अरू दलहरूलाई पनि दिने भनेको छ र वास्तवमा भन्ने हो भने सर्वदलीय सहमतिको कार्य गरेर जानुपर्छ। केही यसैले यो एजेन्डा अनुसारको सहकार्य, अहिलेको एजेन्डा भनेको संविधानमा सामयिक संशोधन गर्ने, त्यो सिस्टममा रहेका कमी कमजोरीलाई हटाउने र यसका मूलभूत राम्रा कुराहरूलाई अझ सुदृढ गरेर जाने, यो दायित्वको लागि संयुक्त सहकार्य अपरिहार्य देखिएको पुष्पलालको मार्गनिर्देशनलाई हेर्दा पनि सहज स्वीकार्य बोध हुन्छ।
अब जीवनमा यहाँका धेरै अनुभवहरू छन् होइन, अब यहाँको भनौँ न उमेरले पनि एउटा लामो चाहिँ समय यहाँको जीवनको अनुभवहरू छन्। अब यो जस्तो भनौँ न मैले अघि पनि भने कि 62-63 पछि कम्युनिष्ट र काँग्रेसहरू करिब करिब सहकार्यमै छन्, कहिले कुन पार्टी ठूलो पार्टी तत्कालीन स्थितिमा 64 माओवादी भयो त्यो बीचमा पनि संविधान निर्माण गर्ने यावत कुराहरूमा सहकार्य भयो, यद्यपि संविधान निर्माण चाहिँ काँग्रेस र एमालेकै सहकार्यबाट सम्भव भयो। अब यो यावत कुराहरू भयो जनपक्षीय चाहिँ शक्तिहरू भनेर पुष्पलाल जुन भन्नुहुन्थ्यो, अहिले त जनपक्षीय शक्तिहरू नै छन्, तत्कालीन राणा पनि छैन, तत्कालीन राजा निरङ्कुश राजतन्त्र पनि छैन, तैपनि जनताको अधिकार प्राप्तिमा समस्या भइरहेको छ, विकासमा समस्या भइरहेको छ, समृद्धिमा समस्या भइरहेको छ, शिक्षा स्वास्थ्य यी यावत सवालहरूमा समस्या भइरहेको छ, आम मानिसले खोजेको जस्तो अवस्था छैन, अब पुर्खाको देश बसौं बसौं लाग्नुपर्ने, छाडेर मानिसहरू हिँडिरहेका छन्, पक्कै रहर त छैन, के कारणले हामी हाम्रो यात्रा चाहिँ जसरी अगाडि बढ्नुपर्ने हो अगाडि बढ्न सकिरहेको छैन त?
यो त मुख्य अहिले समस्या भनेको बिचौलिया तन्त्र मुठीभर व्यक्तिको हातमा चाहिँ अर्थव्यवस्थाको साँचो जानु र गरिब धनीको खाडल बढ्दै जानु यसैले यो बिचौलिया तन्त्र अर्थात् दलाल पुँजीपतिहरूको बिगबिगी छ जसलाई राष्ट्रहितलाई प्रमुख मान्दैन। पुष्पलालको निर्देशन मान्ने हो भने सबभन्दा पहिले देश राष्ट्रको हित हेर्नुपर्छ यसैले उहाँको विचारलाई मान्ने हो भने लोकतन्त्र राष्ट्रियता र राष्ट्रको समृद्धि यो चिन्तालाई यही उहाँ होइन चिन्तालाई सँगसँगै लग्नुपर्छ भन्ने पुष्पलालको विचार हो जो अहिले पनि सान्दर्भिक यस निम्ति नै भएको हो।
तर कार्यान्वयनमा कहाँ समस्या छ त जस्तो बिचौलियाको सन्दर्भ यहाँले उल्लेख गर्नुभयो के अब त जनपक्षीय शक्तिहरू नै छन् के उनीहरूले नै त्यसलाई संरक्षण गरिरहेका छन् अथवा उनीहरू त्योबाट कसरी उम्किन सक्छन् कसरी बाटो तय गर्न सक्छन् उनीहरू के अल्झिरहेका छन् भने यदि
अब उनीहरूको बीचमा पनि अदृश्य रूपले बिचौलियाहरूले धनी धनाद्यहरूले कमिसन एजेन्टहरूले र त्यहाँ देशको समृद्धि भन्दा पनि यो शक्तिशाली आर्थिक समूहको बिचौलियाहरूको स्वार्थलाई हेर्ने उनीहरूसँगले खेलाउन सक्ने स्थितिको अन्त गर्नुपर्नेछ। यसैले यो अहिले पनि यो बाह्य चल खेल र देशभित्र बिचौलियाहरूको खेललाई प्रहार गरिकन राष्ट्रिय स्वाधीनता स्वाभिमान र जनतामा आश्रित जनमुखी परिवर्तनका लागि पाइला चाल्नुपर्ने चुनौती आएको छ जो चुनौतीले सामना गर्नको लागि पुष्पलालको विचारले अभिप्रेरित गर्ने देखिन्छ।
आजको दिनमा के यी काँग्रेसहरू जो पुष्पलाल सुरुमा कहीँ न कहीँ प्रजातान्त्रिक शक्तिहरूसँग पनि एकाकार हुनुभएको थियो यदि आन्दोलनको कुरा गर्ने 2007 सालको क्रान्तिमा पनि उहाँको सहभागिता थियो त्यसपछि कम्युनिस्ट पार्टीको स्थापनासँगै उहाँ फरक भए पनि यहाँले अघि भने जस्तो राष्ट्रियताको सन्दर्भ सहितका उहाँको विभिन्न विचार उहाँका विभिन्न सिद्धान्तहरू लिएर उहाँहरू फरक भए पनि मूल रूपमा मुलुकको विकास समृद्धि जनअधिकारका लागि लाग्नु भएको थियो। अब अहिले काँग्रेस र कम्युनिष्टहरू जसरी मिलिरहेका छन् मिलिरहेको यो शक्तिले भनौँ न अब एमाले र काँग्रेसको यो अहिले पछिल्लो सहकार्यले के हाम्रा यावत समस्याहरू समाधानका लागि कहीँ न कहीँ सकारात्मक बाटो तय गर्ने आशा व्यक्त गर्नुहुन्छ यहाँ अथवा यहाँ के देख्नुहुन्छ उनीहरूले के सुधार गरेर अगाडि बढ्नुपर्छ?
यो आशा र संशय दुईको बीचमा हामी छौँ किनभने आशा त संविधान संशोधनको एजेन्डा ओपन भयो अब पब्लिक डिबेट त्यसमा हुन्छ यसैले यसलाई कमजोरीलाई सुधार्नुपर्छ भन्ने बोर्ड प्रष्ट भएको छ र अब आम रूपमा त्यो बहस ठानिएको छ यो त्यो चाहिँ सकारात्मक छ भने कहीँ भ्रष्टाचारीहरू संरक्षित हुने त होइनन् ठुल्ठुला स्क्याम छ यो भुटानी शरणार्थी नक्कली पठाउनेदेखि लिएर गिरबन्धु जग्गाको कुराहरू भयो र अरू पनि धेरै छ ती कुराहरू बिचमा सेलाउलाई कि त्यसका विरुद्ध सिल बनाएको भयो भने त भएन यो गठबन्धन यसैले के को लागि भन्दाखेरि कज पुष्पलालले व्यक्ति प्रधान हुनुहुन्न समूह गुट प्रधान होइन राष्ट्रहितलाई नै सर्वोपरि मानेर जानुपर्छ भन्ने जुन निर्देशनहरू राजनीतिक सोचहरू फ्लोट गर्नुभएको छ त्यो अनुसार यो हामीले अहिले जगाएको सकारात्मक पक्षलाई अगाडि बढाउने नकारात्मक खतराहरूलाई रोक्दै त्यसलाई चाहिँ कमजोर बनाउँदै जानुपर्छ।
आदरणीय श्रोता हामी अन्तरसंवादमा छौं अन्तरसंवादमा हामी वामपन्थी नेता हिरण्यलाल श्रेष्ठसँग पुष्पलाल स्मृतिका सन्दर्भमा कुराकानी गरिरहेका छौं पुष्पलालको व्यक्तित्व र योगदानबारे चर्चा गरिरहेका छौं। अब यहाँ भनौँ न कूटनीतिज्ञ पनि हुन्छ पूर्व राजदूत पनि हुनुहुन्छ बेला बेलामा यहाँले वैदेशिक चलखेलको सन्दर्भ अथवा अर्को शब्दमा भन्यो भने वैदेशिक हस्तक्षेपको सन्दर्भमा पनि कलम चलाउने गर्नुभएको छ आवाज यहाँको बुलन्द हुने गरेको छ। पछिल्लो समयमा राष्ट्रिय शक्तिहरूका बीचमा कहीँ न कहीँ समस्या भयो र मूल रूपमा काँग्रेस र एमाले नै भन्न सकिन्छ अहिले यी शक्तिहरू बीचमा चाहिँ भएका कारणले विदेशीहरूले अलि चलखेल बढाए, राजनीतिक शक्तिहरूका बीचमा पनि अथवा राजनीतिक एजेण्डाहरूका बीचमा पनि चलखेल गरे भन्ने यहाँको दृष्टिकोण रहँदै आएको छ। अब अहिले वैदेशिक हस्तक्षेपका सन्दर्भमा, वैदेशिक चलखेलका सन्दर्भमा पछिल्ला चाहिँ गतिविधिहरूप्रति यहाँको के दृष्टिकोण छ?
र यो के हुन्छ भन्दाखेरि, देशमा यो कमजोर नेतृत्व भयो भने चाहिँ अरूले बढी हस्तक्षेप गर्न सक्ने हुन्छ। तर अहिले संयुक्त मोर्चाको ठुला दुईटा दलको बीच हुँदाखेरि बाह्य हस्तक्षेपको सम्भावना कम हुन्छ। किन भन्दाखेरि त्यहाँ चाहिँ अरूको भर पर्नुपर्ने, स्वदेशी पनि विदेशी पनि अरूको भर पर्नु नपर्ने स्थिति जन्म हुन्छ दुईटा ठुला दलहरू मिल्यो भने। यसैले यसले बाह्य हस्तक्षेप कम गर्छ, किनकि यो ठेक्को भएर हुँदाखेरि अरूले तुरन्त झाल्न सक्ने चाहिँ अवस्था रहँदैन। यसैले यो स्थिरताको बोध पनि गराउने हुन्छ। स्थिरताको बोध चाहिँ समृद्धिको लागि आवश्यक छ। अस्थिरताले धेरै कुरा बिगारेको छ। यसैले अस्थिरताको विरुद्ध अहिले यो संयुक्त मोर्चा आवश्यक छ भन्ने कुराको बोध गराउँछ। अर्को त सुधारको कुरा त छँदैछ। दोस्रो कुरो फरेन इन्टरफेरेन्सको विरुद्ध प्रतिरोध गर्न सक्ने क्षमता पनि यो ठुलो शक्तिहरूको ऐक्यबद्धताबाट प्रतिरोध गर्न सक्ने हुन्छ। र संविधान संशोधनको लागि यो चाहिँ सर्वदलीय छलफलको लागि गेट खुल्ला राख्नु नै पर्छ। यसैले अब दुईटा पार्टीले मात्र सकिन्छ नभनिकन यो सर्वपक्षीय राष्ट्रिय व्यापक सहमतिको यो दिशातर्फ अगाडि जानु आवश्यक हुन्छ। किन भन्दाखेरि यो सुशील कोइरालाले सबैको सहमतिबाट बाह्य दबाब आउँदा पनि संविधान जारी गर्यो। त्यो संविधान पछि नाकाबन्दी भयो। त्यो नाकाबन्दी भएपछि यो एमालेको अहिलेको प्रधानमन्त्री त्यो बेला चाइना गएर ट्रान्जिट र ट्रान्सपोर्ट एग्रिमेन्ट यो पार बाँध र चाहिँ यो चाहिँ यो यो ट्रान्सपोर्टको एग्रिमेन्ट गरेका थियो र चाहिँ यसले गर्दाखेरि अरू फेरि नाकाबन्दी गर्न नपाउने गरी गर्न वैकल्पिक बाटो हाम्रो समुद्र जाने खुल्यो भने बिहार अहिले झन् त्यसलाई अगाडि बढाएको छ। यसैले अब पिआरआईको निर्णयलाई अगाडि राख्ने र प्रश्न भन्ने कि हामी पिछडिएको गरिब मुलुक हो, अमेरिकासँग कम्पिटिसन गर्ने चाइनाले त्यो कुरा बुझेर हामीलाई भरसक ग्रान्टमै देऊ अनुदानमा, नभए पनि यदि बिएर वर्ल्ड ब्याङ्क र अमेरिका र बेलायतहरूले लगाउने यहाँ दिएको ऋणमा ब्याज जति छ त्योभन्दा उनीहरूको चाइनालाई पनि नबन्ने गरिकन बिआरआईमा सफ्ट लोन दियो भने हुन्छ भनेर जानुपर्छ। यसरी व्यवहार अब सजिलो हुन्छ, संयुक्त रूपले नेगोसिएट गर्न सक्ने वातावरण अहिले आएको छ। र वास्तवमा म फेरि पनि म भन्छु कि हामीले पुष्पलालको विचारलाई अब लिने हो भने र बिपी कोइराला सुशील कोइरालालाई पनि सम्झने हो भने हामीले यो राष्ट्रहितलाई नै प्राथमिकमा राखेर सहकार्य गर्नुपर्ने आवश्यकता प्रस्तुत हुन्छ।
हजुर, अब हामी करिब करिब अन्त्य अन्त्यमा छौँ र यो एउटा वैदेशिक सन्दर्भ नै मुलुकमा भनौँ न एउटा कूटनीतिक भाषामा हामी दुई ढुङ्गा बीचको तरुल हो भन्छौँ, तर यहाँ चाहिँ तीन ढुङ्गाको बीचको तरुल हो भनेर यहाँ कहिलेकाहीँ भन्ने गर्नुहुन्छ। अब यो जसरी यो अहिलेको जुन परिस्थिति निर्माण भएको छ र यहाँ पनि अब बलियो शक्तिहरू चाहिँ सत्तामा अहिले चाहिँ स्थापित भएका छन्, अब यो कसरी यो तीन ढुङ्गा बीचको तरुलले आफूलाई सन्तुलित बनाउन सक्छ, बनाउनु पर्छ?
इन्डिया र चाइना हाम्रो लागि चाहिँ ल्यान्ड नेबर हो भने अमेरिका चाहिँ एयर नेबर हो, आकाशे चाहिँ छिमेकी हो। किनकि आजकल त यो इन्टरनेसनल ट्रान्सपोर्ट यति चाहिँ फास्ट र तुरन्त उनीहरू आइपुग्न सक्ने पनि हुन्छ. यसैले हामीले तिन ढुङ्गाको बिचको तरुल भन्नुपर्ने कारण त्यो भयो, किनकि तिनटै शक्तिसँग हामीले यहाँ चाहिँ उनीहरूले इन्ट्रेस्ट लिएको छ. अब हामीले द्विपक्षीय सम्बन्ध अमेरिकासँग पनि राम्रो गर्ने, चाइनासँग पनि राम्रो गर्ने, इन्डियासँग पनि राम्रो गर्ने, बहुपक्षीय गठबन्धन इन्डियाको विरुद्ध चाइनाको विरुद्ध गर्न नदिने हाम्रो भू राजनीति सिकाएको पाठ चाहिँ यही हो. किनकि युक्रेनको युद्धपछि देखिएको घटना के हो भन्दाखेरि आफ्नो इमिडिएट नेबर ठुलो आफ्नो छिमेकीलाई चिराउने, सात समुद्र पारीको शक्तिलाई चाहिँ रिजाउने, त्यो गल्ती हामीले गर्न हुँदैन भन्ने कुरा युक्रेनको पनि पाठ हो. र नेपालको भू राजनीतिले पनि भन्छ कि हामीले कुनै हालतमा इन्डियाको विरुद्धमा र चाइनाको विरुद्धमा यहाँ यो अर्काको सुरक्षा छाता नओढिकन अर्काको फुटबल ग्राउन्ड नभइकन शक्ति राष्ट्रहरूको हामीले आफ्नो विकास सबैको सहयोग सद्भावना प्राप्त गरिकन गर्ने हो. यसैले द्विपक्षीय सम्बन्ध सबैसँग राम्रो, बहुपक्षीय गठबन्धन सैनिक छाता ओर्ने काम नो, त्यो भनेर अगाडि जानुपर्ने कुरा छ. पुष्पलालले यसो कुरा त्यो बेलै उल्लेख गरेका थियो कि इन्डियाको कम्युनिस्ट पार्टीहरूले पनि यो 62 उनीहरूको सीमा युद्ध इन्डिया र चाइनाको द्वन्द भएपछि त्यो चाइनाको क्रिटिकल्ली जान छाड्यो र उसले उहाँहरूले चाहिँ नि पुष्पलाललाई भन्दाखेरि पुष्पलालले के भन्यो भन्दाखेरि हाम्रो भू राजनीतिले चिनको विरुद्ध जान सकिँदैन, हामी तपाईँहरूसँग राम्रो सम्बन्ध राख्छौँ तर चिनको विरुद्धमा जाँदैनौँ भनेर भू राजनीतिको त्यो मर्मलाई उहाँले अभिव्यक्ति गर्नुभएको कुराहरू त्यो बेलाको रेकर्डहरूबाट देखिएको छ. यसरी नेपालले पनि भू राजनीतिक यथार्थलाई हेरेर दुवै छिमेकीसँग सुसम्बन्ध राख्ने, सन्तुलित सम्बन्ध राख्ने, छिमेकीका विरुद्ध यहाँ गतिविधि गर्न नदिने तर सबैसँग चाहिँ नि सुमधुर सम्बन्ध राखेर सबैको सहयोग नेपालमा च्यानलाइज गर्न सक्ने बुद्धिमत्तापूर्ण अगाडि बढ्न सक्नुपर्ने चुनौती आएको छ. जस्तै कि पहिले के अरे पूर्व पश्चिम राजमार्गमा चाहिँ एक टुक्रा इन्डियाले, एक टुक्रा बेलायतले, एक टुक्रा अमेरिकाले, एक टुक्रा रसियाले बनाइदिएको थियो. चाइनाले बनाइदिने भनेको इन्डियाको बोर्डर नजिकै उहाँहरूलाई नदिउँ भनेपछि यो पोखरा जाने बाटो बनाउन लगाएर चाहिँ त्यहाँ चाहिँ यो इस्ट वेस्ट हाइवेलाई पुरा गरायो भने नेपालले जाने भने त एउटै हाइवेमा विभिन्न दल राष्ट्रलाई जोड्न सकिन्छ नि. यसैले त्यस्तो कुटनीतिक व्यवहारवादी कुटनीति गर्नुपर्छ. र अहिले त नेपाल एसियन हाइवेको पनि पार्ट भइसकेका छ, एसियन रेलवेको पार्ट भइसकेका छ. 10-15 वर्षभित्रमा अब उत्तर दक्षिण दुवैको रेलले नेपाल जोडिनेछ र 21 शताब्दी एसियाको शताब्दी हुनेछ, नेपाल त्यसको कडी हुनेछ.
धेरै धेरै धन्यवाद हजुर, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद.
विदा राख्ने अवसर दिनुभएकोमा तपाईँहरूलाई पनि धन्यवाद.
उहाँ हुनुहुन्थ्यो वामपन्थी नेता पूर्व राजदूत हिरणलाल श्रेष्ठ, आज पुष्पलाल स्मृति नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको योगदान र व्यक्तित्वबारे अन्तर्सम्वादमा कुराकानी गर्दै थियौं. प्राविधिक मित्र राजु थापासहित सन्तोष रेग्मी विदा हुन्छु. हवस् त, नमस्कार.